आजको खबरका साथमा मेटलाइफ जीवनमा अझै प्रगति गर्न सहयोग गर्दै
सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्जमा साँझ 6:30 बजेको आजको खबरबाट सहकर्मी सन्तोष राउतसँगै दीपक जोशीको नमस्कार।
सुरुमा प्रसारणका प्रमुख खबरहरू।
हिमपातले अवरुद्ध राजमार्ग खोलेर फर्किने क्रममा नेपाली सेनाको वान्टन ट्रक डणेलधुराको साउखर्खममा दुर्घटना हुँदा 33 जना घाइते, 11 जनालाई हेलिकप्टरबाट काठमाडौँ लगियो।
अछामको कमल बजारमा पहिलो पटक हावाबाट बिजुली निकाल्ने कार्यको परीक्षण सफल। हावाबाट निकालिने बिजुलीले कमल बजार क्षेत्रका 150 घरधुरीमा बिजुली बल्ने।
नेपालीहरूसँग रहेको भारतीय 500 र 1000 का नोट सटही हुने नहुनेमा अन्यलता कायमै, 1 जनाले 25 हजारसम्म सटही गर्न पाउने व्यवस्था मिलाउन पहल भइरहेको राष्ट्र बैङ्कको दावी।
सुक्लाफाटा वन्यजन्तु आरक्षीलाई राष्ट्रिय निकुञ्ज बनाउने सरकारी निर्णयको स्थानीयद्वारा स्वागत, पर्यटन विकासले फड्को मार्ने अपेक्षा।
र म्याक्स चम्किएपछि आयोजक सुदूरपश्चिम 11 धनगढीमा जारी खप्तड गोल्ड कपको सेमी फाइनलमा प्रवेश, भारतको पन्जाब 5-0 पराजित।
मेटलाइफ प्रस्तुत गर्दछ डीपीएस डिपोजिट प्रोटेक्सन स्कीम, जसमा पाउन सक्नुहुनेछ
7 विभिन्न ठूला रोगहरूबाट सुरक्षा र दोहोरो दुर्घटना लाभ सहितको जीवन बीमा तथा बचतको सुविधा, आकर्षक परिपक्वता रकम वा पेन्सन योजना।
थप जानकारीको लागि डीपीएस टाइप गरी 32288 एसएमएस पठाउनुहोस्। मेटलाइफ जीवनमा अझै प्रगति गर्न सहयोग गर्दै।
हेलो करण सर, नमस्कार।
नमस्कार नमस्कार, कता जान लाग्यो?
यसो लोकसेवा तर्फका तयारी कक्षाहरू लिनको लागि धनगढीतिर जान लागेको सर।
ल, राम्रो कुरा सुन्न पाइयो। अनि धनगढीमा लोकसेवा तर्फका तयारी कक्षाहरू कुन इन्स्टिच्युटमा कुन शिक्षकले सञ्चालन गर्दैछन् कुन्नी?
यति पनि थाहा छैन हजुरलाई? धनगढी कैलाली जनपुस्तकालयको भवनमा रहेको ज्ञानकुञ्ज मल्टिपल एकाडेमीमा काठमाडौँका ख्यातिप्राप्त प्रशिक्षक भीम राणाद्वारा सञ्चालन हुँदैछ नि।
ए हो र, अनि लोकसेवा तर्फका कुन खण्ड पढाउनुहुन्छ?
त्यसो भए ल सुन्नुहोस् सर, प्रथम पत्र सामान्य ज्ञान खण्ड पढाइ हुँदैछ, सबै साथीहरूलाई जानकारी गराइदिनुहोस् है त सर।
सम्पर्क ज्ञानकुञ्ज मल्टिपल एकाडेमी, धनगढी 1 मेन रोड, कैलाली जनपुस्तकालयको भवन, 091-520-420, 98-68-072-355 र 98-68-22-85-40।
विशेषज्ञ डाक्टर अब कञ्चन मेडिकलमा। डाक्टर किरण खनाल, MBBS, DU, MD, इन्टर्नल मेडिसिन, न्याम्स वीर हस्पिटल। पेट, छाती तथा मुटु रोग विशेषज्ञ। मुटु, पेट, कलेजो, छाती, थाइराइड, सुगर सम्बन्धी जाँच तथा उपचार गरिन्छ।
डाक्टर प्रतीक्षा सिंह राठौर, MBBS, KU, DGU, NAMS, बाँझोपन, निसन्तानपन र प्रसूति तथा स्त्री सम्बन्धी सम्पूर्ण रोगको उपचार। कञ्चन मेडिकल स्टोर, अस्पताल रोड, धनगढी 5206000।
रेडियो रेडियो रेडियो
93.8 Dinesh FM, the voice of harvest.
आजको खबर अब विस्तारमा। सुरुमा दुखद खबर। शनिबार राति परेको हिमपातका कारण साउखर्कमा अवरुद्ध भएको भीमदत्त राजमार्ग खोलेर फर्किने क्रममा नेपाली सेनाको गाडी दुर्घटना हुँदा 33 जना घाइते भएका छन्। लु एकना 294 नम्बरको 1 टन ट्रक दुर्घटना हुँदा 33 जना सेना घाइते भएका हुन्। घाइतेमध्ये 11 जनाको अवस्था गम्भीर रहेको छ। कुमारी गण डणेलधुराको 1 टन गाडी राजमार्ग सुचारू गरिसकेपछि फर्किने क्रममा दुर्घटनामा परि सेनानी कृष्ण अधिकारीसहित 33 जना घाइते भएका हुन्। गम्भीर घाइते सेनानी अधिकारीसहित खुमबहादुर बुच्छे, मिठे थापा, भरत कुमार, निरू बहादुर सारू लगायत 11 जनालाई नेपाली सेनाको हेलिकप्टर मार्फत उपचारका लागि काठमाडौँ लगिएको सेनाले जनाएको छ। दुर्घटनामा घाइते भएका 22 जनाको डणेलधुरा स्थित उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। शनिबार रातिदेखि अवरुद्ध रहेको भीमदत्त राजमार्गको हगुल्टे सडक खण्डलाई खोलाई फर्किने क्रममा नेपाली सेनाको गाडी दुर्घटनामा परेको हो। अवरुद्ध राजमार्ग सुचारू गरी फर्कने क्रममा साउखर्कभन्दा करिब 500 मिटर उता डणलधुरा स्थित गरूडदल गणका सेनाहरू चढेको गाडी सडकबाट करिब 50 मिटर तल खसेको गरूडदल गणका क्याप्टेन प्रेम बोगटीले बताउनुभयो।
शनिबार दिनभरि परेको झरीले सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा राति भारी हिमपात भएको छ। हिमपातले बझाङका डाँडाकाँडाहरूमा रहेका बस्ती सेताम्य हुनुका साथै चिसो बढेर जनजीवन प्रभावित भएको छ। बाक्लो हिमपातका कारण अवरुद्ध भएका सुदूरपश्चिमका विभिन्न ठाउँका सडकहरू भने खुलेका छन्। डोजरले सडकमा जम्मा भएको हिउँ पन्छाइएपछि सडक खुलेको हो। शनिबार राति परेको हिमपातले अवरुद्ध बनेका दशरथचन्द राजमार्ग, जयपृथ्वी राजमार्ग, भीमदत्त राजमार्ग तथा केआई सिंह राजमार्ग आइतबार दिउँसोबाट सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक हेरामबो शर्माले जानकारी दिनुभयो। खोडपे बझाङ जयपृथ्वी राजमार्गको बैतडी जिल्लाको खोडपेदेखि बित्थडसम्म विभिन्न स्थानमा बाक्लो हिउँ जम्मा हुँदा राजमार्ग अवरुद्ध भएको थियो। बझाङमा काँडा, सुरमा, दातोला, रिलु, दहबगर, बिच्छड लगायतका उच्च भेगका गाविसहरूमा बाक्लो हिउँ परेको जानकारी आएको प्रहरी नायब परीक्षक नरेन्द्र बहादुर चन्दले बताउनुभयो। यस्तै वर्षा र हिमपात हुँदा किसान भने खुसी भएका छन्। मौसममा परिवर्तन हुँदा चिसो अत्याधिक बढे पनि हिउँदे बालीलाई प्रशस्त सिँचाइ पुग्ने गरी वर्षा हुँदा किसान खुसी भएका हुन्। फुल्न लागेको तोरी, गहुँ तथा तरकारी बालीका लागि सिँचाइ पुग्ने गरी पानी परेकाले उत्पादन वृद्धि हुने आशा पलाएको मङ्गलसैन नगरपालिका वडा नम्बर 4 का किसान कोकिला केसीले बताउनुभयो।
अब हावाबाट बिजुली निकाल्ने कार्यको सफल परीक्षण सम्बन्धी खबर। अछामको कमल बजारमा पहिलोपटक हावाबाट बिजुली निकाल्ने कार्यको परीक्षण सफल भएको छ। निर्माण कार्यको जिम्मा लिएको कृष्ण ग्रिल विराटनगर र टेप्सुन जेबी कम्पनीले सफल परीक्षण गरेको हो। हावाबाट बिजुली बाल्ने योजनासहित मङ्सिर महिनाको तेस्रो हप्ताबाट काम सुरु भएको थियो। वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको सहयोग र स्थानीयको श्रम तथा अनुदानमा सुरु गरिएको उक्त आयोजनामा बिजुली बाल्नका लागि विद्युत भवन निर्माण र पङ्खा जोडिसकिएको छ भने खम्बा गाड्ने काम भइरहेको छ। उक्त आयोजनाबाट 20 किलोवाट क्षमता हावाबाट र 11 किलोवाट विद्युत सोलरबाट उत्पादन गरी कमलबजार नगरपालिका वडा नम्बर 8 बजार क्षेत्रमा हाललाई विस्तार गरिने कमलबजार नगरपालिकाका कार्यक्रम अधिकृत भीम खतिवडाले जानकारी दिनुभयो। सोलर जडान र तार जोड्ने तथा केही विद्युतीय खम्बा गाड्ने काम बाँकी रहेको आयोजनाका उपभोक्ता समिति अध्यक्ष निर्फ बोहराले जानकारी दिनुभयो। उहाँका अनुसार पुष महिनाभित्र काम सक्ने र माघ 1 गतेबाट कमलबजार क्षेत्रका 147 घरधुरीमा हावाबाट निकालिएको बिजुली बाल्ने योजना छ। यो आयोजनाबाट करिब 4,000 जनसङ्ख्या लाभान्वित हुनेछन्। वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको र स्थानीयको जनश्रमदान गरी करिब 2 करोडको लगानीमा सो काम सुरु गरिएको नगरपालिकाका इन्जिनियर लेखनाथ उपाध्यायले जानकारी दिनुभयो। 12 महिना हावा चलिरहने कमल बजारमा हावाबाट बिजुली बल्ने भएपछि स्थानीय निकै खुसी भएका छन्। तत्काल विद्युतको कुनै सम्भावना नरहेको कमल बजारमा हावाबाट बिजुली निक्लने भएपछि उज्यालोमा बस्न पाइने भन्दै स्थानीय खड्ग विष्टले खुसी व्यक्त गर्नुभयो। तपाईँ सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 MHz उत्पादन आजको खबर सुनिरहनु भएको छ। अब एकैछिन ब्रेकको पालो।
हेलो पूजा, कहाँ रहेको यत्रो समय? धेरै दिनपछि देखियो त आज। त्यो पनि हतार हतारमा छौ।
ए प्रकाश, तिमी पो कस्तो झस्काको? के गर्ने, हेर न, आमाको त्यही पहिलेकै रोगले सताइरहेछ। औषधि पसल धाउँदा धाउँदा हैरानै भइसकेँ म त।
अहिलेसम्म त्यो प्यारालाइसिस र बाथरोग सन्चो भएको छैन है? हतारिनु पर्दैन, बरु तिमी चाइनिज अकुपञ्चर क्लिनिकमा गएर आन्टीको सबै रोगको उपचार गर न। त्यहाँ त अनिन्द्रा, टेन्सन, टाउको दुखाइ, अर्धकपाली, पिनास, जन्डिस, पाइल्स, बाथरोग, ग्यास्ट्रिक, मुसा, प्यारालाइसिस, झमझमाउने, सिल्का हान्ने, हात खुट्टा नचल्ने, मुख आँखा बाङ्गिएको, कमर दुख्ने, गर्दन दुख्ने, घुँडा दुख्ने साथै नसा च्यापिएर भएको दुखाइहरूमा अकुपञ्चर विधिद्वारा सफल उपचार गरिन्छ।
थ्याङ्क यू सो मच प्रकाश, आज तिमीसँग भेट भएर मेरो सबैभन्दा ठुलो समस्याको समाधान भयो।
सम्पर्क चाइनिज अकुपञ्चर क्लिनिक धनगढी चौराहा, फोन नम्बर 0914167000 र 0984825900।
होइन ए रामे, तैले लाएको सर्ट सेतो कि पहेँलो?
जे सुकै होस् तँलाई के चाहियो देखिनस्?
खै सेतो भन्नु कि पहेँलो, हेर्दा त लाग्दैन सेतो जस्तो।
नकरा कराउँछ धेरै, ला तै धोएर ल्याइदिए नि त।
ए रामे, रिसाएर हुँदैन के? नरिसा न, थोरै पैसा खर्च गर अनि बी सिरिज डिटर्जेन्ट पाउडर लिएर लुगा धो अनि तेरो यही पहेँलो शर्ट पनि चम्किन्छ।
गुणस्तरीय र चम्किलो धुलाइका लागि बी सिरिज गोल्ड रियल वास सधैँ प्रयोग गर्नुहोस्। बजारमा सर्वत्र उपलब्ध छ। बी सिरिज रोज एन्ड लेमन डिटर्जेन्ट पाउडर उत्पादक गोपाल सफ्ट इंडस्ट्रीज प्राइवेट लिमिटेड जनकपुर नेपाल।
ब्रेकपछि आजको खबरमा पुनः स्वागत छ। यसअघि हामीले प्रस्तुत गर्यौं हिमपातले अवरुद्ध राजमार्ग खोलेर फर्किने क्रममा नेपाली सेनाको वान्टन ट्रक डडेलधुराको सहकर्मा दुर्घटना हुँदा 33 जना घाइते, 11 जनालाई हेलिकप्टरबाट काठमाडौँ लगियो र अछामको कमल बजारमा पहिलो पटक हावाबाट बिजुली निकाल्ने कार्यको परीक्षण सफल।
अब बाँकी खबर। नेपालीहरूसँग रहेको भारतीय 500 र 1000 नोट चटाई हुने नहुनेमा अन्यलता कायमै रहेका बेला नेपाल राष्ट्र बैङ्कका प्रवक्ता नारायण फौदेलले यसबारेमा भारतसँग कूटनीतिक पहल भइरहेको दोहोऱ्याउनु भएको छ। पत्रकारहरूसँगको अन्तर्क्रिया कार्यक्रमका लागि धनगढी आउनुभएका प्रवक्ता फौदेलले दिनेश एफएमसँग विशेष कुराकानी गर्दै भारतसँग चरण चरणमा कूटनीतिक पहल जारी रहेको बताउनु भएको हो। उहाँले नेपालमा रहेको भारतीय 500 र 1000 नोटहरू सटहीको व्यवस्थापनका लागि नेपाली प्रतिनिधि मण्डललाई भारतमा बोलाइएकोले केही दिनमै यसको टुङ्गो लाग्ने दावी गर्नुभयो। प्रवक्ता पौडेलले एकजना नेपालीले 25,000 भारतीय 500 र 1000 नोट सटही गर्न पाउने व्यवस्था मिलाउन आफूहरूले पहल गरिरहेको बताउनुभयो। 25,000 बढी 500 र 1000 नोट नेपालमा बोक्नै नपाउने प्रावधान रहेकाले त्यसभन्दा बढी रकम एकजना नेपालीले साट्न पाउने व्यवस्था मिलाउन नसकिने प्रवक्ता पौडेलले बताउनुभयो। यसै विषयमा सहकर्मी दीपक जोशीले नेपाल राष्ट्र बैङ्कका प्रवक्ता नारायण पौडेललाई भारतीय 500 र 1000 नोटहरू प्रतिबन्धित भएको 2 महिना हुन लाग्दा समेत नेपालीहरूसँग भएका उक्त नोटहरू सटाई गर्ने व्यवस्था मिलाउन किन नसकिएको भनेर सोधेका छन्।
यसको लागि नेपाल राष्ट्र ब्याङ्कबाट, नेपाल सरकारबाट समेत आवश्यक प्रयास पहल भइराखेको छ। अहिले पछिल्लो समयमा आएर भारतीय रिजर्भ ब्याङ्कले एउटा टोली यहाँबाट त्यही सिलसिलामा जाने भन्ने कुरा थियो र त्यो टोलीलाई आमन्त्रण गरेको अवस्था छ। त्यहाँ हाम्रा कुराहरू राखिन्छ, हाम्रो समस्याहरू राखिन्छ, नेपाली जनतासँग रहेको वैधानिक सीमा जुन 25,000 हो त्यसको सटै व्यवस्थापनको लागि हाम्रो डेलिगेसन टिमले त्यहाँ कुरा राख्ने कुराहरू हुन्छ र आजसम्म पाएको रेस्पोन्स अनुसार नेपालमा यो समस्या छ भन्ने कुरो भारतीय पक्षले राम्रो बुझेको अवस्था पनि छ। भारतलाई यो सबै कुरो ज्ञात भएको अवस्था हो र हामी चाहिँ एउटा मुनासिब टाइमभित्रमा यो यसको एउटा हल निकाल्छौँ, निकासा निकाल्छौँ भन्ने अहिलेसम्मको प्रगति यसतर्फको यही नै हो।
500 र 1000 भारतीय नोट बन्द भएको 2 महिना पुग्न लागिसक्यो। भारतले आफ्ना नागरिकहरूसँग भएको त्यो पैसा सटाई गर्ने टाइम पनि दियो, तर नेपालले किन कूटनीतिक पहल गर्न सकेन?
नेपालले कूटनीतिक पहल गर्दै नगरेको भन्ने होइन, प्रधानमन्त्रीज्यूको लेभलमा पनि कुराकानी भएको छ, अर्थमन्त्रीज्यूको लेभलमा कुराकानी भएको छ, गभर्नर साहबले भारतीय रिजर्भ ब्याङ्कको गभर्नर साहबसँग प्रत्येक हप्ता 2-3 जस्तो कुराकानी गरिरहनु भएको छ। प्रयास भएको होइन भन्नु चाहिँ भएन, प्रयास भएको हुँदाहुँदै पनि एउटा चाहिँ यसको सोल्युसन चाहिँ आएन, यसमा केही ढिलाइ भयो भन्ने कुरा सही हो होइन। त्यसको लागि अस्ति भर्खर डिसेम्बरसम्मको टाइम भनेको त्यो चाहिँ भारतमा भारतीय जनताहरूका लागि हो र त्यति बेलासम्म भारतलाई के हुनुपर्छ भने उताको पक्षको कुरो पनि हेर्नुपर्ने हुन्छ। त्यही एउटा चाहिँ आन्तरिक व्यवस्थापन गर्न हम्मे हम्मे भएको अवस्था थियो। त्यस्तो अवस्थामा नेपालको समस्या, नेपालको इस्यु प्राथमिक नरहेको होला।
तपाईँ नेपाल राष्ट्र ब्याङ्कको प्रवक्ता पनि हुनुहुन्छ, खास गरी भारतले के भनिरहेको छ यो विषयमा जनतालाई जानकारी दिनुहोस् न।
हामी यो चाहिँ एउटा यथासमयमा यसको निकासा निकाल्छौँ। नेपालमा समस्या छ, सही हो, नेपाली धेरै नागरिकहरू भारतमा काम गरेर फर्किएको, पैसा लिएर फर्केको अवस्था पनि हामीले बुझेका छौँ। यसलाई चाहिँ हामी एउटा उपयुक्त समयमा हामी चाहिँ तिमीहरूको समस्याको निकास निकाल्छौँ, तर केही समयका लागि धैर्य गरिदिनु पर्यो भन्ने नै हो।
कति रकम जति एउटा व्यक्तिले साट्न सक्ला 500 र 1000 नोटहरू भारतीय पक्षबाट, त्यसको के जवाफ आएको छ?
त्यस्तै छ, हिजोको अवस्थामा 500 र 1000 नोट 25,000 बोक्न लान लैजान पाउनु छ भन्ने व्यवस्था थियो। राष्ट्र ब्याङ्कले त्यो परिपत्र नै गरेको थियो। त्योभन्दा बढीको भएमा जफा समेत हुन सक्ने छ भन्ने व्यवस्था थियो। त्यसैले अहिले प्रयास पहल भनेको एक व्यक्तिसँग रहेको बढीमा 25,000 500 र 1000 दरको नोट चाहिँ सटाईको लागि भएको हो प्रयास।
तपाईँले भनेको अनुसार अब एउटा नेपालीले 25,000 भन्दा बढी भारतीय 500 र 1000 नोट साट्न पाउँदैन,
लिनै पाउँदैन, राख्नै पाउँदैन, साट्न पाउँदैन भन्ने त कुरै त्यतापट्टि जाँदै नजाउँ न, त्यो लिनै पाइँदैन, 25,000 भन्दा माथिको राख्नै पाइँदैन भन्ने स्पष्ट त्यो कानुन अन्तर्गत बनेको नियममा भएको व्यवस्था हो।
भारतीय ती 500 र 1,000 का नोटहरू नेपालमै व्यापारीहरूले साटिरहेका छन् कमिसन खाएर, यो नेपाली मुद्राको अवमूल्यन भएन?
होइन, त्यो गर्नै पाइँदैन, त्यो अवमूल्यन भयो, पुनर्मूल्यन भयो भन्ने कुरोपट्टि पनि जानु भएन, त्यो बाहिर भएको कारोबार चाहिँ त्यो चाहिँ कानुनसम्मत छैन।
सुदूरपश्चिमका धेरै बासिन्दाहरू भारतमा रोजगारी गर्छन्, भारतीय बजारमा भर परेका छन्, उपचारका लागि भारत जान्छन्, तर भारतीय पैसा नपाएर यही राष्ट्र बैङ्क धनगढीमै बिहान 3 बजे 4 बजेदेखि आएर लाइन बसिरहेका छन्। यो समस्याको समाधान अब कहिले हुन्छ?
होइन, यो समस्याको समाधान भन्दा पनि एउटा चाहिँ अवेरनेस पनि आउनु पर्यो के, नेपाल राष्ट्र बैङ्कबाट लिने 2,000, 10,000 र 25,000 सम्मको सीमाको छ नि, त्यो भनेको सामान्य काम कारवाहीहरूका लागि भनेर हो, ठुल्ठुलो व्यापारहरू चाहिँ अन्य इन्स्ट्रुमेन्टहरूको प्रयोग भएर हुन्छ, पढ्न जाने, उपचारको लागि जानेको हकमा चाहिँ कार्ड बेसमा कारोबार गर्न पर्यो, सबै चिजमा नगदै खोज्ने एउटा चाहिँ यो प्रवृत्ति पनि हजुरहरू जस्तो पत्रकार महोदयहरूले यो चाहिँ सर्कुलेट गरिदिनु पर्यो, यस्तो यस्तो किसिमको इन्स्ट्रुमेन्टहरू प्रयोग गर्नु सुरक्षाको दृष्टिले, जोखिमको दृष्टिले उपयुक्त हुन्छ भन्ने किसिमको कुराहरू पनि राखिदिनु पर्यो। नेपालको जुनसुकै ठाउँबाट पनि इन्डियामा काम गर्न जाने चलन छ, त्यसरी जाने व्यक्तिहरूलाई पनि के हामीले एउटा चाहिँ आग्रह गर्नुपर्ने हुन्छ भन्दा, तपाईँहरूले आर्जन गरेको पैसा ब्याङ्क थ्रु पठाउनुहोस्, त्यहाँ पनि थुप्रै ब्याङ्कहरूले कलेक्सन गर्छन्, यहाँ नेपाली ब्याङ्कहरूबाट पेमेन्ट पाउँछन्, उहाँको परिवारहरूले पेमेन्ट पाउने हुन्छ, नेपाल आउँदा जाँदा सामान्य एउटा पकेट मनी मात्रै साथमा राख्ने, बाँकी पैसा आफ्नो आर्जन जुन आर्जन हो, बचत हो, त्यो चाहिँ ब्याङ्किङ च्यानल थ्रु पठाउनुहोस् भन्ने किसिमको मेसेजहरू पनि हामी सबैले दिनुपर्छ, त्यो कुरो सिकाउनुपर्छ। कतिपय अवस्थामा नजानेर नबुझेर पनि हुनसक्छ, कतिपय अवस्थामा बुझेरै भए पनि क्यासै बोकेर हिँड्ने चलन हुन्छ, त्यसलाई दुरुस्त गर्नुपर्ने हुन्छ।
धनगढी लगायतका सहरमा ब्याङ्क तथा वित्तीय संस्थाका म्यानेजरहरूकै संलग्नतामा उनीहरूकै मिलोमतोमा मिटर ब्याजको जालो फैलिएको छ, यसमा धेरै सर्वसाधारणलाई मिटर ब्याज असुल्ने कार्य भइरहेको छ, यसमा राष्ट्र ब्याङ्कले किन ध्यान दिन नसक्या?
होइन, अब तपाईँले सुनाउनु भयो, यो यदि यथार्थ हो, सही हो, कहीँ तपाईँसँग यसको चाहिँ प्रमाण छ, कहीँ देख्नु भएको छ भने त्यसलाई नजिकको नेपाल राष्ट्र ब्याङ्कको कार्यालयमा पेश गरिदिनुहोस्, हामी त्यसलाई हेर्ने गर्ने काम गर्छौँ। ब्याङ्कको औपचारिक ब्याज दरको कुरा, कमिसन शुल्कको कुराहरू भन्नुहुन्छ भने सम्पूर्ण ब्याङ्कहरूले आफ्नो कुन कर्जामा के कति ब्याज छ त्यो नियमित रूपमा प्रकाशित गर्नुपर्ने हुन्छ, के कति शुल्क कमिसन लाग्छ त्यो कुरो सम्बन्धित ऋणीलाई आफ्ना ग्राहकलाई बताइदिनुपर्ने हुन्छ, त्यो व्यवस्थाहरू छ। त्योदेखि बाहेकका भए गरेका यो चाहिँ आफ्नै ढङ्गबाट, आफ्नै व्यक्तिगत ढङ्गबाट गरिएका काम हुनु भने त ती चाहिँ आधिकारिक निकायको जानकारीमा ल्याइदिनुहोस्, नोटिसमा ल्याइदिनुहोस्, त्यसमा अवश्य कारवाही हुन्छ।
यस्तै नेपाल राष्ट्र बैङ्क धनगढीले आज यस क्षेत्रका पत्रकारहरूसँग अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा नेपाल राष्ट्र बैङ्क केन्द्रीय कार्यालयका प्रवक्ता नारायण पौडेलले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका बारेमा र धनगढी कार्यालयका प्रमुख विस्तृत थापाले प्रदेश नम्बर 7 बैङ्क तथा वित्तीय संस्थाहरूका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा बोल्दै थापाले सुदूरपश्चिममा रहेका बैङ्क तथा वित्तीय संस्थाहरूले 37.5 अर्ब निक्षेप सङ्कलन गरेकोमा 60 अर्बभन्दा बढी रकम कर्जा प्रवाह गरेको जानकारी दिनुभयो।
प्रदेश नम्बर 7 हामीलाई बैङ्क वित्तीय संस्थाबाट जति पनि निक्षेप कलेक्सन भएको छ लगभग त्यही 37-38 अर्बको हिसाबले अहिले देखिहाल्छ डाटामा। त्यो बाहेक अब कर्जा लगानी चाहिँ अब करिब करिब 60 अर्बको हिसाबले आरआरमा देखिएको छ। त्यो हिसाबले हेर्दाखेरि लगभग 2 गुणा नै बढी भएको जस्तो, निक्षेपभन्दा कर्जा बढी भएको जस्तो देखिन्छ। पहिला पहिला क्वेसन उठ्ने गर्थ्यो यो यहाँको डिपोजिट कलेक्सन भएर बाहेक लगानी भयो भनेर, त्यो चाहिँ अब यो डाटाले बिल्कुलै गलत हो भन्ने कुरो देखाइरहेको छ। आर्थिक गतिविधिको अध्ययनको क्रममा हामीले देख्दाखेरि हामीले धेरै सम्भावनाहरू देखेका छौँ, चुनौतीहरू पनि छन् हामीलाई।
असामको सुतार गाविस वडा नम्बर 4 धम्बा क्षेत्रमा गइरहेको सुक्खा पहिरोबाट बढी प्रभावित 33 परिवारलाई स्थानान्तरण गर्ने काम सुरु भएको छ। नियमित बगिरहेको पहिरोबाट अति जोखिममा रहेका 33 परिवारलाई आज प्रति परिवार 1 थान तिरपाल र कम्बल वितरण गरिएको छ। जिल्ला दैविक प्रकोप उद्धार समितिले रेडक्रस मार्फत प्राप्त सामग्री वितरण गरिएको प्रमुख जिल्लाधिकारी कौशलराज शर्माले जानकारी दिनुभयो। प्रभावित परिवारलाई सान्तडा गाविसको मुजाबगरमा बोलाएर उक्त सामग्री हस्तान्तरण गरिएको हो। पहिरोबाट अति प्रभावित आफन्तहरूको घर तथा गोठ छानामा बसिरहेका स्थानीय सरस्वती रावलले जानकारी दिनुभयो। आजै बसेको जिल्ला दैविक प्रकोप उद्धार समितिको बैठकले नयाँ घर लगाउने परिवारलाई प्रति परिवार 20,000 रुपियाँ समेत उपलब्ध गराउने निर्णय भएको प्रमुख जिल्लाधिकारी शर्माले जानकारी दिनुभयो। आजको खबरमा फेरि पनि एकैछिन ब्रेकको फालो।
ओहो दाइ, कता हिँड्नु भएको? हतार हतारमा
पसलका लागि डिजिटल काटा किन्नु पर्ने म त पलिए जान लागेको
ए हो र दाई नेपाल सरकार गुणस्तर तथा नापतोल क्षेत्रीय कार्यालय धनगढीबाट प्रमाणित भएका डिजिटल तराजु टेबल तराजु बिम स्केल ढक लिटर मिटरहरू सुपथ मूल्यमा एक वर्ष फिर्ता ग्यारेन्टी र तीन वर्ष वारेन्टीका साथ पाइन्छ भोलि बिग्रियो भने पनि प्राविधिकहरूले घरमै गएर मर्मत गरिदिन्छन्
ए हो र भाइ मलाई त त्यसो केही थाहै थिएन अब दुई चार रुपियाँको मुख पनि के हेर्नु भोलि नापतोलको अनुगमन भयो भने पनि कारवाहीबाट ढुक्कले बचिने भयो ठेगाना कहाँ हो भन न ठेगाना
ठेगाना सबैले सुन्नुहोस्
बिएनएस ट्रेडलिङ पहिलेको ठाउँबाट 200 मिटर रोड पारी रारा बिजुली भण्डारसँगै सरेको जानकारी गराउँदछौ प्रोप्राइटर विनोद सुवेदी 091-416-437 98-11-67-97-37 र 98-550-65-058
कोरियन भाषा सिकौला क्रिएटिभमा पढाउला कोरियन भाषा सिकौला क्रिएटिभमा पढाउला सररर कोरिया जाउला ए सररर कोरिया जाउला
क्रिएटिभ कोरियन भाषा 2017
विगत चार वर्षदेखि कोरियन भाषा परीक्षा एपिएस टपिकमा सुदूरपश्चिममै निरन्तर उत्कृष्ट नतिजा दिँदै आएको सबैभन्दा पुरानो तथा अनुभवी कोरियन भाषा इन्स्टिच्युटमा सन् 2018का लागि नयाँ इपिएस टपिकका लागि तयारी कक्षाहरू सञ्चालन भइरहेका छन् काठमाडौँमा अपार सफलतापछि सुपमय पहिलो पटक लोक सेवा तयारी कक्षाका उच्च पदस्थ कार्यरत विज्ञहरूद्वारा कक्षा सञ्चालन हुँदैछन् शाखा अधिकृत नासु र खरिदारको कक्षा सञ्चालन भएको जानकारी गराइन्छ
हरेक दिन फ्री काउन्सिलिङ क्लासका साथै प्रत्येक हप्ता इक्जाम पनि लिइन्छ
Creative Institute of Education and Training Private Limited, Ellen Chok Dhangadi, Krishna Mandir Agadi, Phone 091-524-564, Mobile 98-14-63-46-34.
Kathmandu Kalagi, 01-448-0311.
ब्रेकपछि आजको खबरमा पुनः स्वागत छ अब आइतबारको साप्ताहिक स्तम्भ सुन्दर पश्चिमको पालो
नमस्कार साप्ताहिक स्तम्भ सुन्दर पश्चिममा स्वागत छ मनवराज पनेरु 42 वर्ष अघि स्थापना भएको शुक्लाफाटा वन्यजन्तु आरक्षलाई सरकारले यही पौष 7 गते निकुञ्ज बनाएको छ पौष 7 गते बसेको मन्त्री परिषदको बैठकले 305 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको वन्यजन्तु आरक्षलाई निकुञ्जका रूपमा रूपान्तरण गरेको हो शुक्लाफाटा वन्यजन्तु आरक्षलाई निकुञ्जमा स्तरोन्नति गर्ने निर्णयको स्थानीय र पर्यटन व्यवसायहरूले स्वागत गरेका छन् स्थानीयले निकुञ्ज घोषणापछि यस क्षेत्रको पर्यटन विकासले फड्को मान्ने अपेक्षा पनि गरेका छन् आजको सुन्दर पश्चिममा हामी शुक्लाफाटा वन्यजन्तु आरक्षलाई निकुञ्जमा परिणत गर्नुको कारण र यसले सुदूरपश्चिमको पर्यटन विकासमा पुगाउने फाइदाका विषयमा चर्चा गर्नेछौँ विक्रम सम्बत 2026 शाही शिकार आरक्षका रूपमा स्थापित शुक्लाफाटालाई सरकारले 2031 सालमा शुक्लाफाटा वन्यजन्तु आरक्ष घोषणा गरेको थियो आरक्षमा थप संरक्षणका लागि 2061 सालमा 243 वर्ग किलोमिटर क्षेत्रफललाई मध्यवर्ती क्षेत्र घोषणा गरिएको थियो मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको पहलमा गत वर्षको जिल्ला विकास समिति कञ्चनपुरको नवौं जिल्ला परिषदले आरक्षलाई पर्यटन विकासका लागि निकुञ्ज घोषणाको माग गरेपछि निकुञ्ज बनाउने कञ्चनपुरवासीको सपना पूरा भएको हो शुक्लाफाटा वन्यजन्तु आरक्षका संरक्षण अधिकृत कुमार ढकाल
जिल्ला परिषदबाट र अनि हाम्रो मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति दुवैबाट हामीले अनुरोध गरेर राष्ट्रिय निकुञ्ज विभाग मार्फत नेपाल सरकारले गरेको हो सुरुमा वन्यजन्तु आरक्ष भनेको खास 12 सिंहको संख्यालाई जोगाउनको लागि त्यसको वासस्थान स्थापन गर्यौँ अब 12 सिंहको संख्या पनि 2000 प्लस भइसकेपछि एउटा हिसाबले त्यो चाहिँ अब स्टेबल पपुलेसन भयो कसरी इकोनोमिक हिसाबले यो आरक्षलाई हामीले प्रयोग गर्न सक्छौँ शुक्लाफाटालाई भन्ने सिलसिलामा पर्यटक आउनलाई त्यति इन्करेज नहुने अन्तर्राष्ट्रिय मान्यता भएको राष्ट्रिय निकुञ्ज बनायौँ भने अन्तर्राष्ट्रिय मान्यता अनुसार पर्यटकहरू पनि पर्यटनको हिसाबले आउन सक्छन् भन्ने हिसाबले गरे हो
निकुञ्ज क्षेत्रमा सहज हिसाबले होटल सञ्चालन भइरहेका छन् भने आरक्षमा त्यस्ता गतिविधि ठप्प प्राय छ अन्तर्राष्ट्रिय मान्यता अनुसार पनि आरक्षमा आम मानिसले घुमफिर गर्न पाउँदैन आरक्ष भन्ने बित्तिकै वन्यजन्तुको संरक्षण र व्यवस्थापन तथा अनुसन्धानका लागि मात्रै जान पाउने क्षेत्र बुझिन्छ त्यसैले आरक्षमा बाह्य पर्यटक घुम्न आउँदैनन्, तर निकुञ्ज भनेको घुम्ने क्षेत्र हो। सुकलाफाटा आरक्ष मात्र हुँदा पर्यटकीय गतिविधि सञ्चालन गर्न बाधा थियो भने निकुञ्ज घोषणासँगै पर्याप्त पर्यटन प्रवर्धन गर्न पर्यटकीय गतिविधि सञ्चालन गर्न सकिने भएको छ। अब सुकलाफाटामा पनि घुम्न मिल्छ भन्ने सन्देश दिनका लागि निकुञ्जमा स्तरोन्नति गरिएको बताउँदै वन तथा भू संरक्षण मन्त्रालयका सहसचिव प्रेम नारायण कडेल
अपग्रेड गरेका छौँ। जैव विविधताको संरक्षण गर्दै स्थानीय जनताका जीविकोपार्जनमा पनि टेवा पुर्याउने, पर्यापर्यटनलाई योगदान दिने गरी व्यवस्थापन गर्ने, यो आरक्ष भन्दा यसको व्यवस्थापन गोल अलिक चाहिँ ब्रोडर छ, अलिक ठुलो छ। आरक्ष चाहिँ अलिक बढी संरक्षणलाई बढी जोड दिनु भयो, यो चाहिँ संरक्षणका साथै अरू चाहिँ आर्थिक क्रियाकलापलाई समेत चाहिँ योगदान दिने गरी व्यवस्थापन गर्ने आधार तयार भयो।
सुकलाफाटामा विश्वमा दुर्लभ बाह्रसिङ्गा 2000 भन्दा बढीको झुण्डमा देख्न पाइन्छ भने बाघ, जङ्गली हात्ती, पाठेबाघ, चितुवा, जरायु, चितल, लगुना जस्ता स्तनधारी जनावर पनि देख्न पाइन्छ। त्यस्तै रानीताल तथा अन्य ससाना तालहरूमा मगर गुहीहरू प्रशस्त पाइन्छन् भने रैथाने र बसाइसरी आउने गरी 424 भन्दा बढी जातका चरासुरुङ्गीहरू पाइन्छन्। थुप्रै घाँसे मैदान रहेको सुकलाफाटा जैविक विविधताका दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ। वन्यजन्तु अवलोकनका लागि स्वर्ग मानिने सुकलाफाटा अब आरक्षबाट निकुञ्जमा रूपान्तरण हुँदा पर्यटकको संख्या हत्तै बढ्ने अपेक्षा गरिएको छ। आरक्षभित्र पर्यटकीय गतिविधि खुला नगरिने भएकाले निकुञ्जमा परिणत भएसँगै अन्तर्राष्ट्रिय स्तरमा पनि यसको गरिमा बढ्नुका साथै पर्यटकीय पूर्वाधार निर्माण गर्न पनि सघाउ पुग्ने र बाह्य पर्यटक आवागमनमा पनि बढावा हुने बताउँदै एकजना पर्यटन व्यवसायी परमानन्द भण्डारी।
सुकलाफाटा वाइल्डलाइफ रिजर्भ भन्ने बित्तिकै के हुन्छ, रिजर्भ भनेको स्टक भन्ने खालको हुन्छ, त्यहाँ चाहिँ घुम्ने अथवा हेर्ने भन्ने खालको चाहिँ बुझाइ हुँदैन बाहिरतिरको बुझाइ चाहिँ। अहिले चाहिँ त्यो रिजर्भबाट चाहिँ जुन सुकलाफाटा नेसनल पार्कमा कन्भर्ट भयो, अब चाहिँ यो घुम्ने ठाउँ हो, नेसनल पार्क भनेपछि हेर्ने ठाउँ हो भन्ने खालको बुझाइ हुन्छ। विदेशीहरूले अक्सर गरेर त्यो कुरालाई त्यसरी बुझ्छन्, त्यस कारणले गर्दाखेरि अब चाहिँ टुरिस्टहरू आउने पर्यटकीय गतिविधिहरू पनि अब त्यसमा चाहिँ नेसनल पार्कमा चाहिँ गर्न मिल्नेहरू हुन्छ। योभन्दा अगाडि उनीहरूलाई सेफ गर्ने, कसरी आएर सुरक्षित राख्ने भन्ने मात्रै हुन्थ्यो भने अब चाहिँ पाहुनाहरूलाई आउँदाखेरि देखाउने कुराहरूको लागि पनि अलिकति विशेष कार्यक्रमहरू हुन्छन्। त्यस कारणले सुकलाफाटा वाइल्ड लाइफ रिजर्भबाट जुन अहिले नेसनल पार्क भएको छ, यो केही वर्षमा चाहिँ विदेशी पर्यटकहरू चाहिँ आउने सम्भावना चाहिँ एकदम बढेको छ।
निकुञ्जले गर्ने आमदानीको झन्डै 35% रकम जनताको जीविकोपार्जनमा लगाउनु पर्ने सरकारी नियम पनि भएकाले स्थानीयमा निकुञ्ज भएपछि खुसियाली छाएको छ। पर्यटन विकासकै लागि निकुञ्ज आवश्यक रहेकाले लामो समयदेखि स्थानीयले गर्दै आएको माग पूरा भएको बताउँदै मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष पुष्कर बहादुर सिंह।
राष्ट्रिय निकुञ्ज घोषणा भइसकेपछि यो क्षेत्रका स्थानीय जनता मात्रै नभएर प्रदेश नम्बर 7 जनताहरू एकदमै हर्ष विभूषित छन् र यो नेपालको पश्चिमी द्वारका रूपमा चिनिएको गण्डकी नाकाबाट भित्र प्रवेश गर्ने पर्यटकहरूको संख्यामा वृद्धि हुन्छ, वैकल्पिक आय आर्जनको रूपमा पर्यापर्यटनको विकास हुन्छ, वैकल्पिक आय आर्जनको व्यवस्था उत्पन्न हुन्छ, विकासका पूर्वाधारहरू निर्माण हुन्छ।
अन्तर्राष्ट्रिय संरक्षण संघको वर्गीकरणमा समेत पर्यटकीय दृष्टिकोणले निकुञ्ज दोस्रो र आरक्ष चौथो श्रेणीमा राखिएको छ। निकुञ्ज बनाउने निर्णयसँगै पर्यटकीय दृष्टिले आगामी दिनमा थप परिचित हुनेमा यहाँका पर्यटन व्यवसायी ढुक्क छन्। तर निकुञ्ज घोषणापछि पर्यटन विकासका लागि स्तरीय होटल, यातायात र सञ्चार लगायतका आवश्यक पूर्वाधार व्यवस्थापनमा पनि जोड दिनुपर्ने देखिएको छ। फेरि एकपटक पर्यटन व्यवसायी परमानन्द भण्डारी।
पार्क हुने बित्तिकै सबै कुरा सम्भव छैन, स्थानीय मान्छेहरू यहाँको मिडियादेखि लिएर सबैले यसलाई प्रचार प्रसार गर्न सक्यो भने सुकलाफाटाको चाहिँ पार्क भइसकेपछि धेरै सम्भावना बढेको छ।
हवस् त, साप्ताहिक स्तम्भ सुन्दर पश्चिम सकियो। अर्को साता नयाँ विषयवस्तु लिएर आउनेछौ। नमस्कार।
एउटा खेल खबर। मणिराम चौधरी म्याच चम्किएपछि धनगढीमा जारी प्रथम अन्तर्राष्ट्रिय आमन्त्रित सुदूरपश्चिम खप्तड गोल्ड कप अन्तर्गत आज भएको खेलमा आयोजक सुदूरपश्चिम 11 स्पोर्ट्स क्लब विजयी भएको छ। यो जितसँगै सुदूरपश्चिम 11 गोल्ड कपको सेमी फाइनलमा प्रवेश गरेको छ। धनगढी रङ्गशालामा भएको खेलमा भारतको पन्जाब 11 5-0 गोल अन्तरले पराजित गर्दै सुदूरपश्चिम 11 सेमी फाइनलमा प्रवेश गरेको हो। सुदूरपश्चिमका लागि मणिराम चौधरी म्याक्सले ह्याट्रिक पुरा गरे भने प्रयण अन्जान र सुमित दुवेले समान 1-1 गोल गरे। पहिलो हाफको 14 मिनटमा गोल गरेका जर्सी नम्बर 17 मणिरामले पहिलो हाफको 43 मिनटमा दोस्रो गोल गरे। दोस्रो हाफको 59 मिनटमा तेस्रो गोल गर्दै उनले ह्याट्रिक पुरा गरे। म्यान अफ द म्याच घोषित चौधरीलाई नगद 5,000 प्रदान गरिएको छ। सुदूरपश्चिम 11 लागि पहिलो हाफको 38 मिनटमा जर्सी नम्बर 16 सुमित दुबे र दोस्रो हाफको अतिरिक्त समयको 1 मिनटमा जर्सी नम्बर 9 प्रणय अन्जानले गोल गरेका हुन्। पन्जाब फुटबल क्लबका कप्तान रिमी मेहरले आफूहरूको तालमेल नमिलेका कारण खेल गुमाएको बताउनुभयो। प्रतियोगिता अन्तर्गत भोलि पहिलो खेलमा सङ्कटा क्लब र लुम्बिनी तथा दोस्रो खेलमा दिल्ली युनाइटेड र सहारा क्लब काठमाडौँ बीच प्रतिस्पर्धा हुने आयोजक सुदूरपश्चिम एघार फुटबल क्लबका अध्यक्ष सुरेश हमालले जानकारी दिनुभयो।
र बैतडीमा चितुवाको आक्रमणबाट दर्जनौ मानिसले ज्यान गुमाएका बेला कञ्चनपुरको भीमदत्त नगरपालिका एक राजीपुरमा पनि चितुवाको आक्रमणबाट चारजना घाइते भएका छन्। चितुवाको आक्रमणमा परि भीमदत्त नगरपालिका एकका 55 वर्षीय लालबहादुर सार्की, प्रहरी हवलदार शङ्कर दत्त मिश्रा, डणलदुरा गर्वै, हाल भीमदत्त नगरपालिका एक भाँसी बस्ने गणेश भाट र बेतकोट नगरपालिकाका मोहन विष्ट घाइते भएका हुन्।
अब जाँदाजाँदै प्रसारणका प्रमुख खबरहरू पुनः एकपटक।
हिमपातले अवरुद्ध राजमार्ग खोलेर फर्किने क्रममा नेपाली सेनाको वान टन ट्रक डणेलधुराको साउखर्कमा दुर्घटना हुँदा 33 जना घाइते, 11 जनालाई हेलिकप्टरबाट काठमाडौँ लगियो।
अछामको कमल बजारमा पहिलो पटक हावाबाट बिजुली निकाल्ने कार्यको परीक्षण सफल। हावाबाट निकालिने बिजुलीले कमल बजार क्षेत्रका 150 घरधुरीमा बिजुली बल्ने।
नेपालीहरूसँग रहेको भारतीय 500 र 1000का नोट सटाई हुने नहुनेमा अन्यलता कायमै, 1 जनाले 25,000सम्म सटाई गर्न पाउने व्यवस्था मिलाउन पहल भइरहेको राष्ट्र बैङ्कको दावी।
शुक्लफाटा वन्यजन्तु आरक्षलाई राष्ट्रिय निकुञ्ज बनाउने सरकारी निर्णयको स्थानीयद्वारा स्वागत, पर्यटन विकासले फड्को मार्ने अपेक्षा।
र म्याक्स चम्किएपछि आयोजक सुदूरपश्चिम एघार धनगढीमा जारी खप्तड गोल्ड कपको सेमी फाइनलमा प्रवेश, भारतको पन्जाब 5-0 पराजित।
आजको खबरका साथमा मेटलाइफ जीवनमा अझै प्रगति गर्न सहयोग गर्दै।
आजको खबर अहिलेलाई सकियो। राति 10 बजे अर्को समाचार बुलेटिनका साथ उपस्थित हुनेछौ। अहिलेलाई सन्तोष रावत र दीपक जोशीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ साँझ।
DFM Time Check, it's 7 p.m.